यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच संक्रमणकालीन न्याय लगायतका समसामयिक विषयमा छलफल। शिक्षकलाई पनि मर्यादा क्रमको सूचीमा समावेश गर्ने मन्त्री परिषदको निर्णय। नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा 1,84,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन मेडिकल सुपरिन्टेण्डेण्ट संजय कुमार ठाकुर सहित 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। आजदेखि 10 दिन राति 11 देखि 3 बजेसम्म नौबिसे नागढुङ्गा सड़क बन्द हुने। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो महिनाको अन्त्यमा गल्फ सहयोग परिषदका सदस्य राष्ट्रका नेताहरूसँग भेट गर्नुहुने।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो छलफल भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय सहित समसामयिक विषयमा छलफल भएको हो। भेटमा प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी हुनुहुन्थ्यो। नेकपा एमालेको सचिवालय बैठकले वर्तमान सरकार बनेपछि मुलुकले राजनैतिक र नीतिगत स्थिरता पाएको निष्कर्ष निकालेको छ। बैठकले राजनैतिक स्थिरतालाई खलबल्याउन, कमजोर बनाउन सक्रिय पक्षहरू असफल बन्दै गएको र मुलुक राजनैतिक स्थायित्वको बाटोमा अघि बढ़ेको निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो।
मुलुक मूलत राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अगाडि बढ़िरहेको छ। यद्यपि यो स्थिरतालाई खलबल्याउन, यसलाई कमजोर गर्नका निम्ति विभिन्न पक्षहरू क्रियाशील पनि भइरहेका छन्, तर उनीहरूको प्रयास कमजोर बन्दै गएको र मुलुक राजनीतिक स्थायित्वको दिशामा अगाडि बढ़दै गएको निष्कर्ष निकालेको छ। त्यसका अतिरिक्त आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्ति बनाउनका लागि पार्टीलाई सम्पूर्ण रूपले एकताबद्ध गर्न र पार्टीभित्रको सम्पूर्ण सामर्थ्यलाई चाहिँ एकताबद्ध भएर अगाडि बढ़ाउनका निम्ति प्रयासहरू गर्ने खालका कुराहरू, त्यो निर्णयहरू पनि भएका छन्।
बैठकमा सरकारले संघीय संसदमा पेश गरेको आगामी आर्थिक नीति तथा कार्यक्रममाथि छलफल भएको र नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्ने गरी बजेट बन्नुपर्नेमा नेताहरूले जोड़ दिनुभएको उपमहासचिव गेवालीले बताउनुभयो। बैठकमा नेताहरूले रणनीतिक महत्वका योजनाहरूलाई प्राथमिकता दिन, बजेट कार्यान्वयनलाई परिणाममुखी बनाउन र सूचना प्रविधिलाई विकासको महत्वपूर्ण अंगको रूपमा प्रयोग गर्न सुझाव दिनुभएको छ। यस्तै बैठकले आन्दोलनरत शिक्षक तथा चिकित्सकहरूसँग सहमति गरी सकारात्मक सन्देश दिएकोमा सरकारलाई धन्यवाद समेत दिएको उपमहासचिव गेवालीले बताउनुभयो। सरकारले शिक्षकहरूलाई सरकारको मर्यादा क्रमको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। यही वैशाख 15 र 17 गतेको मन्त्री परिषदका निर्णय हिजो सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले शिक्षकहरूलाई हालसम्म सरकारको मर्यादा क्रमको सूचीमा सूचीकृत नगरिएको र शिक्षकहरूले अपमानित महसुस गरेका कारण सरकारको मर्यादा क्रमको सूचीमा राख्ने निर्णय भएको जानकारी दिनुभयो।
नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई पनि समावेश गर्ने, अहिलेसम्म शिक्षकहरू मर्यादाक्रममा सूचीकृत नगरेको शिक्षकहरूले चाहिँ धेरै अपमानित भएको महसुस भएको हुनाले त्यो मागभित्रको यो चाहिँ माग चाहिँ पूरा गर्ने निर्णय पनि भएको छ। नेपाल शिक्षक महासंघको आयोजनामा भएको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय भएको छ। निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने निर्णय भएको छ।
शिक्षक महासंघले काठमाण्डुमा गरेको आन्दोलनका क्रममा सरकारसँग भएको सहमति अनुसार सरकारले शिक्षकहरूलाई सरकारको मर्यादा क्रमको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको हो। यसै गरी मन्त्री परिषद बैठकले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौडा सिमेन्ट उद्योग, बुटोल धागो कारखाना लिमिटेड र नेपाल ओरियन्ट म्याग्नेसाइट प्राली गरी सातवटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले नेपाल स्मार्ट शहर सम्बन्धी सूचकहरू स्वीकृत गर्ने, नेपाल राष्ट्र बैंकको रिक्त गवर्नर पदमा नाम सिफारिश समितिका सदस्यमा पूर्व गवर्नरहरू मध्येबाट महाप्रसाद अधिकारी सदस्य रहने गरी समिति पुनर्गठन गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यस्तै बैठकले वन तथा वातावरण मन्त्रालय अन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, नेपाल हज समिति गठन तथा सञ्चालन आदेश 2081 स्वीकृत गर्ने र स्वास्थ्य बीमा पहिलो संशोधन नियमावली स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता गुरूङले जानकारी दिनुभयो। राष्ट्रिय सभाले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 स्वीकृत गरेको छ। सभामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि संशोधन हाल्न चाहने सांसदहरूले संघीय संसद राष्ट्रिय सभाको विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन 2081 छलफल भएको छ। छलफलमा उठेका विषयमा जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक सदनमा पेश गर्न प्राप्त निर्देशन अनुसार काम अगाडि बढ़ाएको बताउनुभयो। छलफलपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले छलफलमा सांसदहरूले उठाएका विषय र मन्त्रीले व्यक्त गर्नुभएका विचार समेतका आधारमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन 2081 समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। त्यस्तै राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2080 र भन्सार विधेयक 2080 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबल गर्नुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले भारतको उडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा एनओसी नदिन सरकारलाई सुझाव दिनुभएको छ। बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगंजकी प्रिसा शाह र अध्ययनका लागि बेलायत गएका सुसान ओली मृत भेटिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले तीन महिनाको अन्तरालमा भारतको विश्वविद्यालयको छात्रावासमा दुईजना नेपाली विद्यार्थी प्रकृति लम्सार र प्रिसा शाहले आत्महत्या गरेको विषयमा निष्पक्ष छानबिनको माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भारतको उडिसा स्थित किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्यु भएको र एउटै विश्वविद्यालयमा एउटै प्रकृतिको घटना दोहोरिनु दुखद भएको बताउनुभयो।
आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले उठाउनु भएको भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत छात्र स्वर्गीय प्रिन्सा शाहको छात्रावासको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यान आकर्षण भएको छ। एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुःखद पक्ष हो। नेपाल र भारत दुवै देशले कूटनैतिक माध्यम मार्फत यस्ता घटना दोहोरिरहनु पर्ने कारणको गहिराईमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रूपमा सत्य तथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निजा छात्रलाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यान आकर्षण गराउँदछु।
राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1 बजेपछि बस्नेछ। सरकारले केही दिनमै कृषि ऐन ल्याउने तयारी गरेको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले तयार पारेको कृषि ऐन हाल कानून मन्त्रालयमा सुझावका क्रममा रहेको र त्यहाँबाट आएपछि संसदमा पेश गरिने बताउनुभयो। बैठकमा सांसदहरूले अधिकांश युवाहरू विदेश पलायन हुन तयार हुने तर कृषिमा श्रम गर्न नचाहने प्रवृत्ति बढ़ेकाले सरकारले युवालाई आकर्षित हुने कार्यक्रम कृषि क्षेत्रमा ल्याउनु पर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा समितिकी सभापति कुसुम देवी थापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढ़ाउनु पर्ने प्रस्ताव बैठकमा गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बैंक एण्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट बाफिया 2073 संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा विधेयकका व्यवस्थामाथि बैंकिङ क्षेत्रका विज्ञहरूसँग भएको छलफलमा पूर्व बैंकर परशुराम कुवर छेत्री र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बैंकर र व्यवसायी छुट्याउने गरी विधेयकमा परेका व्यवस्थाबारे विभिन्न देशका असल अभ्यास र नेपालको सन्दर्भमा त्यसको सान्दर्भिकता खोज्ने गरी उचित प्रबन्ध गर्नुपर्ने बताउनुभयो। नौबिसे नागढुङ्गा सड़क निर्माणका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ। काठमाण्डू आवत जावत गर्ने मुख्य मार्ग मानिने नागढुङ्गा सड़क आजदेखि वैशाख 31 गतेसम्म राति 11 बजेदेखि बिहान 3 बजेसम्म आवत जावत रोकेर सड़क निर्माणको काम गर्न लागिएको हो। त्रिभुवन राजपथको नागढुङ्गा पिप्लामोड क्षेत्रमा सड़क निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बस्न र तीव्र गतिमा काम अघि बढ़ाउन रातिको समयमा सड़क बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी मोहन प्रसाद नेउपानेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। त्यस समयमा सवारी साधनलाई वैकल्पिक सड़क प्रयोग गर्न नागढुङ्गा मुगलिन सड़क योजना कार्यालयले आग्रह गरेको छ। पूर्व पश्चिम लोकमार्गको रौतहटको चन्द्रनिगाहपुर सड़क खण्डमा हिजो कारले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार रौतहटको गरूडा नगरपालिका वडा नम्बर 3 मलाहिटोलका 60 वर्षीय बलिराम सहनी र उनकी छोरी 40 वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाई राज्य मन्त्री खम बहादुर गर्बुजाले हिजो पद तथा गोपनीयताको शपथ लिनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा राज्य मन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिनु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिशमा यही वैशाख 17 गते गर्बुजालाई राज्य मन्त्रीमा नियुक्त गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य भएको बताउनु भएको छ। राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मर्स्याङदी बाङ्मय प्रतिष्ठानको सह आयोजनामा लमजुङ बाहुन डाँडाको पुस्तुनमा हिजो आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिग अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले भाषा संस्कृतिको संरक्षण सम्वर्धन र विकास गर्नु सबैको कर्तव्य भएको बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा 1,84,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको ठहर सहित तत्कालीन मेडिकल सुपरिन्टेण्डेण्ट संजय कुमार ठाकुर सहित 9 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले अस्पताल भवन निर्माणका क्रममा सार्वजनिक खरिद ऐन विपरीत कमसल निर्माण सामग्री प्रयोग गरेको भन्दै नारायणी अस्पतालका तत्कालीन मेडिकल सुपरिन्टेण्डेण्ट ठाकुर शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख राजेन्द्र शाह इन्जिनियर मोहम्मद सकुर अंसारी, अस्पतालका तत्कालीन लेखापाल सुदीप कुमार माझी, सुशील प्रसाद यादव, मूल्यांकन समितिका संयोजक डाक्टर वीरेन्द्र बहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी विरूद्ध मुद्दा दायर गरेको हो। त्यस्तै निर्माण कम्पनी नवसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालीका प्रबन्ध निर्देशक जगत घिमिरे र लुम्बिनी मिशन जेवीका प्रतिनिधि विष्णु प्रसाद शर्मालाई पनि झूठो प्राविधिक विवरण पेश गरी ठेक्का सम्झौता मार्फत सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ। विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित तीनजनालाई प्रिन्टिङ मेसिन खरिद प्रकरणमा भ्रष्टाचारी ठहर गरेको छ। हिजो विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो। म्याक्स इन्टरनेशनल प्राली र कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेषले अख्तियारको दावी बमोजिम प्रतिवादीहरूले 40,75,57,740 रूपियाँ भ्रष्टाचार भएको ठहर गरेको हो। विकल पौडेल म्याक्स इन्टरनेशनल प्राली र यसका संचालक अकबर हुसेनबाट जनहित 13,58,55,580 रूपियाँ जरिवाना असुल उपर गर्नुपर्ने संक्षिप्त फैसलामा उल्लेख गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हे एक हातले पठाएको अर्को हातले पायो, विदेशमा या देशभरमा माछा पुछ्रे छायो, रुपियाँ पठाउन ए हजुर रुपियाँ पाउन कतै पनि दुःख गरी पर्दैन धाउन।
हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्क मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। माछा पुछ्रे ब्याङ्क,
कतै पनि दुःख गरी पर्दैन धाउन।
अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। हिजो शुरू भएको कक्षा 12 परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा फैलिएपछि बोर्डले विज्ञप्ति मार्फत सूचना भ्रामक र गलत भएको जनाएको हो। यस्ता गलत सूचनाले विद्यार्थीको मनोभावनामा चोट पुर्याउने भएकाले यस्तो नगर्न विज्ञप्तिमा अनुरोध गरिएको छ। विषयवस्तुको आधिकारिकता पुष्टि नगरी सामाजिक सञ्जालमा यस्ता भ्रामक सूचना नराख्न विज्ञप्तिमा अनुरोध गरिएको हो। आफूसँग भएको परम्परागत सीप र क्षमताको बलमा वर्षौंदेखि घर परिवार धानिरहेका कर्मयोगीहरू सबैका लागि प्रेरणाका स्रोत हुन्। घाम पानी नभनेर साँझ बिहानको छाक टार्न सड़क पेटीमै सीपको खेती गर्नेहरू स्थानीय सरकारबाट भने सहयोग नपाएको गुनासो गर्दछन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर 10 गोसाई गाउँका लेङ्गल लोहार 30 वर्षदेखि आरनको काम गर्नुहुन्छ। आरन चलाएर नै उहाँले घरको गुजारा गर्दै आउनु भएको छ। नेपालगंजको प्रचण्ड गर्मीमा सड़क पेटीमै आरन चलाएर दैनिकी बिताउने लेङ्गलले यो बाहेक अर्को पेसा सोच्नु भएकै छैन। तर कतैबाट पनि अहिलेसम्म केही सहयोग नपाएको लेङ्गलको गुनासो छ। नेपालगंजको भ्रिकुटी नगरमा जुत्ता बनाउने व्यवसाय गर्दै आउनु भएकी मुना शाही एकल महिला हुनुहुन्छ। श्रीमानले छोडेर अर्को बिहे गरेपछि घर व्यवहार चलाउन मुनाले 15 वर्षदेखि जुत्ता बनाएर बेच्ने उद्यम गरिरहनु भएको छ। 5,00,000 लगानी गरेर उहाँले 2 वर्ष अघि पसल नै खोल्नु भएको छ। आफै छालाको नयाँ जुत्ता सिलाएर बेच्नुहुन्छ। आफूहरू जीवन निर्वाहका निम्ति सिप र क्षमता अनुसारको उद्यमशीलतामा निरन्तर लागि परे पनि सहयोग कतैबाट नपाएको गुनासो लेङ्गल र मुना दुवैको छ। लेङ्गल लोहारको घर त छ, तर त्यो बाहेक जग्गा जमिन केही छैन। जेन तेन आरन चलाएर जीवन धानिरहेका लेङ्गललाई कसैले सहयोग गर्ला भन्ने नै लाग्दैन। स्थानीय सरकारले साना व्यवसाय गर्ने आफू जस्ता श्रमिकलाई सहुलियतमा ऋण सुविधा उपलब्ध गराए सहज हुने मुनाको अपेक्षा छ।
सरकारले अब केही राहत गरिदिनु भएको भए म जस्तै दुःख पाएको महिला दिदी बहिनीलाई होइन सिकोरी सिकाएर उहाँलाई आफ्नै उसमा कारखानाहरूमा राख्ने अथवा पसलहरूमा राख्ने काम गर्छ।
आफूसँग भएको परम्परागत सिप र क्षमताको अधिकतम उपयोग गरी जीवन निर्वाह गरिरहेका विपन्न नागरिकहरूको हौसला बढाउँदै जीविकोपार्जनलाई अझ उन्नत र सहज बनाउने वातावरण निर्माणका लागि सरकारवाला निकायले ध्यान दिन आवश्यक देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबको रियादमा गल्फ सहयोग परिषद जीसीसीका सदस्य राष्ट्रका नेताहरूसँग भेट गर्ने साउदी सरकारसँग निकट स्रोतले जानकारी दिएको छ। मे 13-देखि 16 राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको पहिलो आधिकारिक भ्रमणका क्रममा साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्न लाग्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। जीसीसी साउदी अरब, यूएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन्। राष्ट्रपति ट्रम्पले साउदी अरबसँग भएका ठूला व्यापारिक सम्झौताहरूको चर्चा गर्दै आउनु भएको छ। साउदी अरबले हालैका वर्षहरूमा रसिया युक्रेन विषयमा अमेरिकी कूटनीतिमा सकारात्मक भूमिका खेलेको छ। जीसीसीमा साउदी अरब, यूएई, बहराइन, कतार, कुवेत र ओमान समावेश रहेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारी लगानीका विभिन्न 7 प्रतिष्ठानहरूको सम्पत्तिको व्यवस्थापनका लागि सरकारले प्रक्रिया अघि बढ़ाएको छ। मन्त्री परिषदको वैशाख 15 बसेको बैठकले जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिएन्टल म्याग्नेसाइट प्रालीको सरकारी लगानीको व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेसँगै प्रक्रिया अघि बढ़ेको अर्थ मन्त्रालयले जनाएको छ। प्रतिष्ठानहरूको सरकारी लगानीको व्यवस्थापन गर्न अर्थ मन्त्रालयले उच्चस्तरीय अध्ययन समिति गठन गरी ती प्रतिष्ठानहरूलाई के कसरी कुन मोडेलमा सञ्चालन गर्ने भन्ने बारेमा सुझाव लिने र सोही बमोजिम व्यवस्थापन अघि बढ़ाउने अर्थ मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2082-83 बजेट निर्माणको काम तालिका तीव्रताका साथ भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। संघीय सरकारले आगामी जेठ 15 संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम अर्थ मन्त्रालयले बजेट निर्माणका लागि मन्त्रालयगत तथा विभिन्न निकायगत र विज्ञहरूसँग छलफल सकेको छ। मन्त्रालयले हाल बजेटका सिद्धान्त तथा प्राथमिकताको निर्माणको काम अघि बढ़ाएको अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो। बजेटको लेखन, आर्थिक सर्वेक्षण तयारी, विभिन्न स्तरबाट छलफल गरी सुझाव संकलनको काम पनि हाल जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ। बजेट पेश गर्ने 15 अघि सरकारले संसदको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गर्नुपर्ने व्यवस्था रहेको छ। नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई 10 माग पत्र बुझाएको छ। संगठनले पर्यटन श्रमिकको हकित र पर्यटन प्रवर्धनसँग जोड़िएका विभिन्न मुद्दासहित पर्यटन क्षेत्रसँग सम्बन्धित 10 माग पत्र अर्थमन्त्रीलाई बुझाएको संगठनका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले जानकारी दिनुभयो। मुलुकभरिका पदयात्रा मजदूर, ट्रेकिङ गाइड, पोर्टर, हिमाल आरोही, कुक सहायक गाइड तथा दोवासीहरूलाई दैनिक ज्यालामा समेत मूल्य अभिवृद्धि कर भ्याट असुल्ने व्यवस्था खारिज गर्न संगठनले माग गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय महिला टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ। आइतबार भएको खेलमा दिल्ली 32 रनले विजयी भएको हो। दिल्लीले दिएको 138 रनको लक्ष्य पछ्याएको नेपालले 4 बल बाँकी रहँदै सबै विकेट गुमाउँदै 105 रन मात्रै बनाउन सक्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 137 रन बनाएको थियो। मध्यपुर युथ एसोसिएसनमाथि 1-0 संघर्षपूर्ण जित हासिल गर्दै बिरगंज युनाइटेड शहीद स्मारक बी डिभिजन लीगको तेस्रो स्थानमा उक्लिएको छ। हारसँगै मध्यपुरमाथि रेलिगेसनको खतरा बढ़ेको छ। आइतबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न 9 चरणको खेलमा बिरगंजलाई जित दिलाउन अमित बन्जरले निर्णायक गोल गरे। अमितले पहिलो हाफको निर्धारित समय सकिन 3 बाँकी रहँदा बिरगंजलाई अग्रता दिलाएका हुन्। यो जितसँगै 9 खेलमा बिरगंजले 15 अङ्क जोडेको छ। रेलिगेसन क्षेत्रभन्दा मात्र 1 स्थान माथि रहेको मध्यपुरको समान खेलबाट 8 अङ्क छ। 7 अङ्कका साथ टुसा युवा क्लब र 6 अङ्क जोडेको सरस्वती युवा क्लब रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरहे। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.9 डिग्री सेल्सियस, वर्षा 9.4 मिलीमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच संक्रमणकालीन न्याय लगायतका समसामयिक विषयमा छलफल, शिक्षकलाई पनि मर्यादाक्रमको सूचीमा समावेश गर्ने मन्त्री परिषदको निर्णय, नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा 1,84,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन मेडिकल सुपरिन्टेण्डेण्ट संजय कुमार ठाकुर सहित 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर, आजदेखि 10 दिन राति 11 बजेदेखि 3 बजेसम्म 900 नागढुंगा सड़क बन्द हुने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो महिनाको अन्त्यमा गल्फ सहयोग परिषदका सदस्य राष्ट्रका नेताहरूसँग भेट गर्नुहुने। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।